Namaste, friends and colleagues. Human rights is an essential element to democracy. And in a democracy, states have a duty to protect human rights. As it builds peace and democracy after years of conflict, Nepal has made some advances in promoting basic freedoms. But much remains to be done, as you will see and hear in this documentary. Nepal's first human rights review by the world community therefore comes at a critical time. The British government has made it clear that human rights is at the centre of its foreign policy. The UK is proud to be supporting the voices of civil society as they work in partnership with the government of Nepal to ensure human rights can be fully enjoyed by all. Thank you.
नेपालको गैर सरकारी संस्थाहरुको तर्फबाट 235 वटा गैर सरकारी संस्थाहरु जसभित्र दलितहरुको क्षेत्रमा काम गर्ने महिलाको क्षेत्रमा काम गर्ने लगायतका सबै संस्थाहरुको एउटा संयुक्त सञ्जालले समानान्तर प्रतिवेदन प्रस्तुत गरेको छ त्यो प्रतिवेदनले नेपालको समग्र मानव अधिकार स्थितिको विवेचना गर्दै नेपाल संक्रमणकालीन स्थितिमा रहेको नेपालमा दण्डहीनता बढेको नेपालमा न्यायको क्षेत्रमा प्रगति गर्न नसकिएको अदालतका निर्णयहरूलाई पनि मान्यता नदिएको र त्यस्तै सांस्कृतिक रूपमा जनता उपर भेदभाव गर्ने चलन अद्यापि कायम रहेको नागरिकले गर्नुपर्ने व्यवहार राज्यले गर्नुपर्ने व्यवहार नेपालका राजनीतिक दलहरूले निर्वाह गर्नुपर्ने अगुवा भूमिकाको आधार यी सबै कुराहरूलाई इङ्गित गर्ने गरी त्यो जम्मा जम्मी पाँच पानाको प्रतिवेदन हामीले प्रस्तुत गरेका छौँ यो बेलाको हाम्रो विशेष जिम्मेवारी अन्तर्गत के कस्ता कामहरू गर्नुपर्छ जसले गर्दा समाजमा सबभन्दा पछाडि पारिएका महिला दलित जनजाति मधेसीहरूतर्फ राज्यको प्रमुख ध्यान जाओस्
सार्सौँदो श्रीमान छोडेर आएको छ घन्टापछि जाँदा लास देख्दै कस्तो भयो होला भन्नुहोस् त हजुरहरू नि आफ्नो श्रीमानको लास देख्दाखेरि छ घन्टा अगाडि आफ्नै आँखा अगाडि चिउरा तरकारी मजाले खानिदिएर आएको श्रीमान छ घन्टा पछाडि
ढाडभरि नै दामै दाम थियो लट्ठीले नै हिर्काएको जस्तो यति लामो लामो दाम थियो होइन हिर्काएकै दाम थियो होइन यता अनि यतातिर नि दाम यता यहाँनिर दाम थियो यहाँनिर दाम थियो यहाँनिर दाम थियो यहाँनिर त बुटको त्यो पुलिसले लाउने जुत्ताको दामै थियो यहाँनिर
सुरक्षा लिने मान्छेले नै एक एउटा अबला नारीको जिन्दगी लुट्दिएका छन् होइन र आफ्नो भविष्य उजाड्दिएका छन् घरको खुसी लुटिदिएका छन् अनि संसार उजाड्दिएका छन् अहिले कमाएर पाल्ने लोग्ने मारिदिएका छन् तिनीहरूले मलाई पालिदिएका छन् अहिले
जिउमा खाली ठाउँ थिएन
यो दलित भएपछि एकदमै पेल्छन् के गरिब र दलितलाई नै हो नि अब धनीले त धनको मुठा फाल्छन् कसैले कसैलाई हेप्नै सक्दैन नि जति धन भयो त्यति नै अब दलितै भयो भने त बेसकन धनी हामी धनी थियौँ भने त त्यस्तो मेरो श्रीमानले त्यसरी ज्यान गुमाउनु पर्ने अवस्थै थिएन नि जे पर्दैन गुहार माग्न जानुपर्नेहरूले नै त्यस्तो व्यवहार गर्छन् भने कसरी विश्वास गर्ने तिनीहरू विश्वासघातीहरूसँग ज्यान मारहरूसँग कति झुकाउनु खोज्यो
घटना त 2060 साल फागुन 5 गते भएको हो बिहान 6 बजे घरमा सुतिराखेको अवस्थामा ओछिनबाट उठाएर उनीहरूले चाहिँ लिएर आएको किनकि प्रत्यक्ष मैले देखिनँ म माइत गएको थिएँ 6 गते बिहान 9 बजेको गाडीमा गाविस अध्यक्ष उसलाई पढाउने शिक्षकहरू हामी 4-5 जना भएर 5 खल बिहारीमा आयौँ अनि हिजो यसरी चाहिँ मेरो छोरी मैना सुनवारलाई ल्याएको छ र तपाईँहरूले चाहिँ बोलाउनु पनि भएको छ अरे मलाई र मेरो छोरीको त्यही चाहिँ अब एक्जाम आइसक्यो छोरीलाई पठाइदिनुहोस् मलाई के गर्नुपर्छ तपाईँहरूले म आएँ छोरीको साटो म आएँ मलाई राख्नुहोस् भनेर मैले भन्दा मलाई उल्टै सेनाले हामीले ल्याएको छैन मैना सुनार भन्ने हामीले चिनेका पनि छैनौँ माओवादीले लगायो होला चाहिँ जहाँ माओवादीसँग सोध्नलाई भनेर हामीलाई उल्टै उनीहरूले तथानाम गाली बिजोती एकदम फोहोर शब्दहरू भनेर चाहिँ अनि हामीलाई त्यहाँ ब्यारिकबाट चाहिँ गेटमा बस्न दिएन 2 वर्ष 3 महिना समथिङ त्यस्तै हुनुपर्छ मेरो अनुमानमा. अनि सेनाले ओइसिएचआर संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रियको दबाब पाएपछि अनि उसले गल्ती गरेको हो. हाम्रो चाहिँ छानबिन गर्ने समितिले छानबिन गर्दाखेरि मैना सुनारलाई पनि यातनाको क्रममा चाहिँ बिहारभित्रै मारिएको र फलानु फलानु सेनालाई चाहिँ कारवाही गर्नेछौँ र बढुवा रोक्नेछौँ र अहिलेसम्म पीडित हामी पीडितै छौँ. पीडाकहरूलाई चाहिँ संरक्षण दिएर बढुवा गराएर अवार्ड दिएर पुरस्कार दिएर चाहिँ उनीहरूलाई झन् हौसला बढाएर राखेको अवस्था सरकारको छ. यो हुनु नै हामी पीडितलाई चाहिँ अपमान गर्नु हो.
गैरन्यायिक हत्या, त्यस्तै बेपत्ता, यौन हिंसा, यातना, यी यस्ता मुद्दाहरूमा अनुसन्धान चाहिँ प्रहरीले गर्दै गर्दैन. सबैभन्दा पहिला त त्यो उजुरी लिएर जाँदाखेरि पनि उजुरी दर्तै हुँदैन. हामीले कतिपय यस्ता मुद्दाहरूमा सर्वोच्च अदालत समक्ष धाउनु परेको छ. सर्वोच्च अदालतको आदेश हुँदाखेरि पनि प्रहरीले दर्ता गरेको अवस्था छैन. कतिपय अवस्थामा अदालतको आदेशपछि दर्ता भए पनि ती मुद्दामा अनुसन्धानहरू भएको छैन. वर्षौँ लगाएर चाहिँ हामीले सर्वोच्च अदालत समक्ष पुगेका छौँ. पीडितहरूले यो बिचमा धेरै समस्याहरू झेल्नु परेको अवस्था छ. हामीले धेरै जोखिमहरू मोल्नु परेको अवस्था छ. जस्तो उदाहरणको लागि मैना सुनवारकै मुद्दा, त्यसमा अदालतको आदेश छ अभियुक्तलाई पक्राउ गर्नु भन्ने. तर ती अभियुक्त अहिले पनि सेनामै काम गर्छन्, कार्यरत छन्, तर तिनलाई प्रहरीले पक्राउ गर्न सक्दैन. सर्वोच्च अदालतको पनि आदेशको कारण हुँदैन र सरकारकै निकायहरूले सर्वोच्च अदालतको आदेशको कारण गर्दैनन् भने तपाईँले बुझ्न सक्नुहुन्छ दण्डहीनताको संस्कृति नेपालमा कस्तो छ.
त्यहाँ कुवेतीहरू लिनु आउँदो रहेछ त्यो काम गर्ने, अब कुन मन पऱ्यो कुन मन परेन त्यस्तैहरू. अनि कुवेती घरमा गएर काम गरेँ. कुरा नबुझ्नेसम्म चाहिँ मलाई केही पनि गरेका थिएन. गाली गर्थ्यो होला तर मैले बुझिनँ. अनि पछि बुझिसकेपछि त मलाई मन परी गाली गर्नु थाल्यो, सुत्नु पनि नपाउनु. तर मैले ना मारेर फ्याँक्दा पनि फोहोरमा फ्याँक्दा पनि कुनै मतलब छैन भने त्यस पछाडि म कुटेर फेरि एक महिना पछाडि गएँ. नौ महिना हुँदाखेरि अफिस भागेर गएँ. त्यो गाडीले चाहिँ अनि मलाई किडन्याप गरेको जस्तो गरेर कहाँ लगेन कि थाहै छैन. कोठामा गएर मसँग नराम्रो गर्न थाल्यो. तँलाई मैले किनेर ल्याएको हो, तँलाई बेचिदिएको एक महिना पछाडि भागेँ. पेट दुख्यो अनि त्यहाँबाट डक्टरहरू बोलाउँदाखेरि नानी बच्चा पेटमा बच्चा छ भने अनि त्यस पछाडि एक महिना हस्पिटलमा बसेँ. नानी भयो अनि जेलमा बसेँ एक महिना. मलाई त लाग्थ्यो कि म मात्रै उस्तै हो, तर कति त्यस्तो महिलाहरू त्यस्तो आपदमा परेको रहेछ. घरमा अब जो उयो जाने अवस्थाै छैन. अब कसरी जानु, के गरेर जानु, जाँदा राम्रो हुन्छ कि नजाँदा राम्रो हुन्छ कि, घरमा भन्दा पो राम्रो हुन्छ कि, अब मलाई भनिहाले पनि मलाई नराम्रो सुत्छ कि, अब नभनौँ भन्दा पनि कति दिन कति वर्ष कति दिन अब टाढो बसौँला घरदेखि. एक दिन त भन्नै पर्छ. भनिहाल्यो पनि मलाई के पो सोध्छ कि जस्तो लाग्छ.
रासा ल्यायो, पुरा परिवारलाई हामीहरूको बाँधेर राख्यो अनि दिशा खोलेर खुवायो पुरा परिवारले भनेर. अब एक बडा चामल चाहिन्छ अरे, खसी चाहिन्छ, उनीहरूले ल्यायो आफै खायो राति पेट्रोलमै बालेर. अनि त्यसपछि 51,000 कागज पनि सही छाप गरायो.
गाई जानेन छु बरद, तब बरदके खियाल गेलु पुआर आनै लए. तब सेफ्टी हमर सौँसे गहुँ यऽ बुझी मोगी सेफ्टी एकदम लागि गेलु मारै लए.
जान पनि बचाउनु पऱ्यो. जान बचाउनुलाई मैले भागेर पछि पश्चात उनीहरू घर तोडफोड गरेर सरसामान जति सबै लगाइदिन्छ.
सानोमा हुँदा चाहिँ होइन, अब एकदमै म अपाङ्गता भएको भन्ने कुरा नै मलाई त्यति फिल थिएन. नहुँदा नहुँदै पनि मलाई हरेक कुराहरूमा चाहिँ विभेद भएको अनुभव हुन्थ्यो परिवारभित्रै. कम पढाइ, गरिबी अनि त्यसमाथि पनि अपाङ्गता देख्ने बित्तिकै यिनीहरू चाहिँ मागेरै खाने हो भन्ने जस्तो मान्छेको सोच. त्यसमा पनि अपाङ्ग भइसकेपछि चाहिँ त्यो सडकमा माग्नुपर्ने भन्दा यिनीहरूको हैसियतै छैन. तिनीहरू केही पनि गर्न सक्दैनन्. भन्ने समाजको सोच राज्यको सोच अनि अनि जसको परिवारमा अपाङ्गता हुन्छ त्यही दृष्टिकोणले उनीहरूलाई जरा गाडिरहन्छ कि त्यही सोचले राज्यको दायित्व त सबै नागरिकलाई बराबरी हक अधिकार प्रदान गर्ने हो होइन स्पष्ट नीति बनाउनुपर्छ अपाङ्गता व्यक्तिहरू भएका व्यक्तिहरूको लागि अरू सरह अधिकार दिनको लागि त केही विशेष व्यवस्थाहरू गर्नुपर्छ राज्यले होइन कानुनले मात्रै समानता लेखेर मात्र हुँदैन पुनस्थापनाका कार्यक्रमहरूलाई चाहिँ राज्यले एकदमै अपाङ्गतासँग जोडेर अधिकारसँग जोडेर बढी प्राथमिकता दिनुपर्ने पनि देखिन्छ तर र हामीले गरिरहेछौँ यो कामहरू होइन जो अपाङ्गता भएका व्यक्ति स्वयं पीडा भोग्न बाध्य छौँ र पनि आफूले भोगेको पीडा अरूले नभोगोस् भनेर राज्यलाई चाहिँ रात दिन घचघचाइरहेका छौँ
हामीले के देखिरहेको छौँ नि महिलामाथि हुने हिंसा जुन छ त्यसमा दण्डहीनताको कारण र सामाजिक आर्थिक परिवर्तन जसरी हुनुपर्ने सामाजिक सांस्कृतिक परिवर्तन हुनुपर्ने त्यो हुन नसकेको कारणले महिलामाथि हुने हिंसा त्यसमाथि पनि यो आप्रवासी महिला कामदारहरूमाथि भइरहेको अहिलेको हिंसा बोक्सीको आरोपमा महिलाले खप्नु परेको हिंसा यो हिंसाहरूलाई चाहिँ अहिले जति पनि पोलिसी बनाइएको छ त्यो पोलिसीभित्र पनि समावेश गर्ने आधार चाहिँ तयार भएको छैन र अर्को यो हिंसाको विरुद्धमा अहिले काम गर्ने संरचना समुदायमा भनेको महिला मानवाधिकार रक्षकहरू हो जुन समुदायमा काम गर्छन् उनीहरूमाथि भइराखेको हिंसा पनि अहिले अत्यन्तै बढ्दो छ र त्यसलाई पनि खासै सम्बोधन गर्न सकेको स्थिति चाहिँ हामीले देखिरहेको छैनौँ त्यसले त्यसलाई सम्बोधन गर्नको लागि चाहिँ नीतिगत व्यवस्था हुनुपर्ने जरुरी देख्छौँ हामी
वादीको छोरी भएकै कारणले मेरो बुवा चाहिँ गुप्ता उहाँलाई घरभित्र स्वीकारिए भित्रिएन अथवा उहाँलाई स्वीकारिएन त्यस पछाडि हामीले जस बेला हाम्रो नागरिकता लिने अवस्था आयो त्यति बेला हामीले हाम्रो बुवासँग नागरिकता माग्ने बेलामा पनि सहज रूपमा लिन सकेनौँ हामीसँग अहिले त्यस्ता थुप्रै मुद्दाहरू छन् जसले आफ्नो बाबुको नाम लेखा छन् रजिस्ट्रेसन फर्म भर्दा तर पछाडि गएर त्यो बाबुले उसलाई नस्वीकारेपछि त्यो बच्चालाई नस्वीकारेपछि उनीहरूले त्यो आफ्नो बुवालाई पनि एउटा वैकल्पिक बाबुको नाममा प्रस्तुत गर्नुपर्ने अवस्था छ ती मुद्दाहरूलाई लगेर सम्बन्धित निकायमा जाने बेलामा त्यहाँ सम्बन्धित निकायका व्यक्तिहरूले पनि ती मुद्दाहरूलाई सुनिने अवस्था छैन तिमीहरू दलित हो अथवा वादीका महिलाहरूको काम नै त्यही हो भन्ने खालले लिइदिन्छन् र उनीहरूले आफ्नो अधिकारहरूलाई स्थापित गर्न सकेका अवस्था छैन
नारी दिवस फागुन 24 गते राति चाहिँ हामी रुममा बसिरहेको बेलामा दुईजनालाई त्यहाँबाट रुमबाट पक्रेर चाहिँ सोह्रखुट्टे लगेर राखेँ एक रात राखेँ त्यहाँबाट सोह्रखुट्टेले भोलिपल्ट हामीलाई हनुमान ढोका पठाइदियो हनुमान ढोका पठाइसकेपछि उसको मेरो पार्टनरको घरको परिवारहरू उसको दिदीहरू दाइहरू मम्मीहरू आउनुभयो अनि आएर चाहिँ उसलाई लिएर जानुभयो अनि मलाई चाहिँ त्यहाँको डिएस साहबले के भन्नु भने तिमीहरूलाई छुट्याउन खोजेको खास तिमी चाहिँ दुई चार दिन यहीँ बस्नुपर्छ अनि त्यस्तै भन्नुभयो अनि मैले हुन्छ भनेर म चाहिँ त्यहीँ बसेँ पर्सिपल्ट चाहिँ पत्रिकामा चाहिँ यसरी महिला ट्राफिकले चाहिँ बालिकालाई अपहरण गरेर यौन दुर्व्यवहार गरेको भनेर पत्रिकामा आइसकेपछि बल्ल मैले थाहा पाएँ कि मलाई अपहरण केस लगाएको रहेछ भनेर छोरीको अथवा आफ्नो बहिनीको सेक्सुअलिटी लुकाउनको लागि चाहिँ मलाई अपहरण केस मैले चाहिँ अपहरण गरेको भनेर अपहरण केस लगाएको छ होइन अनि मेरो मुद्दा चाहिँ अहिले जिल्ला अदालतमा चलिरहेछ
एउटै धर्म मान्ने भए पनि दलितहरू अहिले पनि कतिपय ठाउँमा चाहिँ मन्दिर एउटा पस्नबाट उनीहरू वञ्चित छन् त्यसै गरी आदिवासी जनजातिको कुरा गर्नुहुन्छ भने उहाँहरूको पनि आफ्नो एउटा पहिचानको र भाषिक समस्याहरू छन् र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको समस्याहरू छन् मधेसका एउटा समुदायका उस्तै समस्याहरू छन् त्यसै गरी धार्मिक अल्पसङ्ख्यकहरूको खास गरेर मुस्लिम समुदायको समस्याहरू छन् यी हामीले यो 5-6 किसिमका जुन समुदायहरू जो चाहिँ नेपालमा अहिले पनि भेदभावमा उनीहरू पर्न बाध्य छन् र कतिपय ठाउँमा राज्यले घोषणा गरेको छ तर त्यो इम्प्लिमेन्ट हुन सकिरहेको छैन त्यो कार्यान्वयन हुन सकिरहेको छैन दलितले एउटा छुवाछुतको मुद्दा लिएर जाँदाखेरि पनि उनीहरूको मुद्दाहरू दर्ता हुँदैन उनीहरूले न्याय पाउँदैनन् हेर्नुहोस् है र उनीहरूको चाहिँ एउटा राज्यको निकायमा उनीहरूको पहुँच नभएका कारणले सूचनाबाट उनीहरू वञ्चित भएका कारणले न्याय दिने कुरा त जहाँसुकै जाओस् उनीहरूलाई सहयोग गर्ने स्थिति पनि छैन त्यसमा उनीहरूले सबै सीमान्तकृत समुदायहरूले अहिले पनि एउटा उनीहरूको मानवाधिकारको हनन व्यापक भइरहेको छ उनीहरू मानवाधिकारबाट चाहिँ वञ्चित छन्